بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے آدرنیہ شروتا زہرا زیدی اور ساتھیوں کا سلام سویکار کیجیے۔ شروتاؤں، آج کے کاریکرم کا شبھ آرمبھ پویتر قرآن کے سورہ حجرات کی چھٹی اور ساتویں آیتوں کی تلاوت اور انواد سے کیا جا رہا ہے۔ قاری ہیں شری عبد الباسط۔
بسم الله الرحمن الرحيم۔
يا أيها الذين آمنوا إن جاءكم فاسق بنبأ فتبينوا
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، یدی کوئی ادھرمی کوئی خبر لے کر آئے تو چھان بین کر لیا کرو، ایسا نہ ہو کہ تم کسی گٹ کو انجانے میں کوئی ہانی پہنچا بیٹھو اور پھر تمہیں اپنے کیے پر پشچاتاپ ہو۔ اور جان لو کہ تمہارے بیچ ایشور کے پیغمبر موجود ہیں۔ بہت سی باتیں ایسی ہیں کہ یدی پیغمبر ان میں تمہارا کہا مان لیا کریں तो उल्टे तुम ही कठिनाई में पड़ जाओ, परंतु ईश्वर ने तुम्हें ईमान का प्रेम दिया है और उसे तुम्हारे हृदयों में सजा दिया है, और कुफ्र उल्लंघन और अवज्ञा को तुम्हारे लिए अप्रिय बना दिया है, और ऐसे ही लोग ईश्वर के अनुग्रह और उपकार से सही मार्ग पर हैं।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओं, हमारा ये प्रसारण आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रहे हैं। दोस्तों, पत्र व्यवहार के लिए हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir, जबकि हमारी वेबसाइट का पता है parstoday.com/hi। दोस्तों, आज शुक्रवार है, खुरदाद मास की 28, ज़ीक़ादा की 7 और जून की 18 तारीख। हमारे आज के कार्यक्रमों की रूपरेखा नोट कर लीजिए। हमेशा की तरह सबसे पहले अंतर्राष्ट्रीय समाचार आपकी सेवा में पेश किए जाएंगे, फिर आप सुन सकेंगे राजनीतिक चर्चा का दैनिक कार्यक्रम, उसके बाद हम आपको सुनवाएंगे आपका मनपसंद कार्यक्रम पत्र संसार, और दोस्तों हमारी आज की सभा का अंतिम कार्यक्रम होगा विज्ञान की डगर। अब आप रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। इस्लामिक क्रांति के वरिष्ठ नेता ने चुनाव के दिन को ईरान का राष्ट्रीय दिवस करार दिया है। राष्ट्रपति रूहानी ने लोगों से अपील की है कि चुनाव में बढ़ चढ़ कर भाग लें और राष्ट्र के खिलाफ दुश्मनों की साजिशों पर पानी फेर दें। यमन के अंसारुल्लाह आंदोलन का कहना है कि इसराइल के खिलाफ किसी भी अभियान में उसकी महत्वपूर्ण भूमिका होगी। और भारत के सुप्रीम कोर्ट ने हाईकोर्ट द्वारा दिल्ली दंगों के मामले में 3 आरोपी छात्र कार्यकर्ताओं को जमानत देने के आदेश को बाकी रखा है। और अब आप हसन अब्बास से विस्तार से समाचार सुनिए। ईरान की इस्लामिक क्रांति के वरिष्ठ नेता आयतुल्लाह उज़्मा सैयद अली खामिनेई ने चुनाव के दिन को ईरान का राष्ट्रीय दिवस करार देते हुए कहा है कि आज लोग मर्दे मैदान हैं, क्योंकि वे अपने मताधिकार का प्रयोग करके आने वाले बरसों के लिए देश की बुनियादी जिम्मेदारियों का निर्धारण करेंगे। ईरान में राष्ट्रपति और नगर परिषद के चुनाव के लिए मतदान की शुरुआत में ही शुक्रवार को सुबह 7 बजे वरिष्ठ नेता ने तेहरान स्थित इमाम खुमैनी इमाम बाड़े में 110 नंबर के मोबाइल पोलिंग बूथ पर अपना वोट कास्ट किया। इस अवसर पर पत्रकारों से बात करते हुए वरिष्ठ नेता ने कहा कि आज का दिन जनता का दिन है। आज रात तक ईरान के लोग अपने मताधिकार का इस्तेमाल करके ईरान के भविष्य के निर्माण में अपनी भूमिका निभाएंगे। उनका वोट आने वाले कई वर्षों के लिए ईरान के भविष्य का निर्धारण करेगा। इसी वजह से सभी को इस राष्ट्रीय परीक्षण में भाग लेना चाहिए। ईरान की इस्लामिक क्रांति के वरिष्ठ नेता आयतुल्लाह उज़्मा सैयद अली खामेनेई ने जोर देकर कहा कि निश्चित रूप से एक वोट का भी महत्व है, क्योंकि एक एक वोट करके ही करोड़ों लोगों का मत बनता है। उन्होंने कहा कि हम इसलिए बार बार लोगों से मताधिकार के इस्तेमाल की अपील कर रहे हैं, क्योंकि इसका सबसे पहला असर खुद लोगों पर पड़ता है। हालांकि लोगों की उपस्थिति से अंतर्राष्ट्रीय स्तर पर इस्लामी गणतंत्र की साख बढ़ती है। वरिष्ठ नेता का कहना था कि आइए पहचानिए, चयन कीजिए और वोट दीजिए, क्योंकि ये देश और लोगों के भविष्य के लिए अहम है। राष्ट्रपति रूहानी ने कहा है कि राष्ट्रपति चुनाव देश का सबसे अहम चुनाव है और आज पूरी दुनिया ईरान के चुनाव पर नजर रखे हुए है। डॉक्टर हसन रूहानी ने शुक्रवार को 13वें राष्ट्रपति चुनाव के लिए मतदान के बाद कहा कि जनता ये बात अच्छी तरह जानती है कि ये चुनाव उसके भविष्य व भाग्य और इस्लामिक गणतंत्र व्यवस्था के लिए कितना अहम है। उन्होंने राष्ट्रपति चुनाव को देश का सबसे अहम चुनाव बताते हुए कहा कि मैं जनता से अपील करता हूं कि वो उम्मीदवारों के नामांकन के चरण से पहले ही समस्याओं पर ध्यान न क्षमा कीजिएगा उन्होंने कहा कि मैं जनता से अपील करता हूं कि वो उम्मीदवारों के नामांकन के चरण से पहले की समस्याओं पर ध्यान न दे और पोलिंग स्टेशनों पर बड़ी संख्या में उपस्थित होकर अपने दृष्टिगत उम्मीदवार को वोट दे। राष्ट्रपति रूहानी ने निर्धारित समय पर बिना किसी विलंब के चुनावों के आयोजन की तरफ इशारा किया और कहा कि गृह मंत्री ने जो रिपोर्ट पेश की है उसमें कहा गया है कि पूरे देश में अशांति की एक भी घटना नहीं हुई है और ये बहुत मूल्यवान है। उन्होंने कहा कि सभी चुनाव केंद्रों में स्वास्थ्य संबंधी दिशा निर्देशों का पूरा पालन किया जा रहा है। राष्ट्रपति हसन रूहानी ने शुक्रवार की सुबह तेहरान में अपने मताधिकार का इस्तेमाल किया और विभिन्न पोलिंग बूथों पर पहुंचकर चुनावी प्रक्रिया का जायजा लिया। राष्ट्रपति रूहानी ने लोगों से अपील की कि चुनाव में बढ़ चढ़ कर भाग लें और राष्ट्र के खिलाफ दुश्मनों की साजिशों पर पानी फेर दें। ईरान में 18 जून को 13वें राष्ट्रपति चुनाव के साथ साथ नगर और ग्राम परिषदों तथा सुप्रीम लीडर का चयन करने वाले विशेषज्ञों की परिषद के उपचुनाव के लिए भी वोट डाले जा रहे हैं। स्थानीय समय के अनुसार वोटिंग सुबह 7 बजे से शुरू हुई जो कोरोना प्रोटोकॉल के तहत रात 12 बजे तक जारी रह सकती है। फिलहाल मतदान का समय 2 घंटे अर्थात शाम 7 बजे तक के लिए बढ़ाया गया है। गौरतलब है कि राष्ट्रपति पद के 7 उम्मीदवारों में से 3 ने अपना नाम वापस ले लिया है। शुक्रवार की वोटिंग के बाद राष्ट्रपति पद के 4 दावेदारों सैयद इब्राहिम रईसी, सैयद अमीर हुसैन काजीजादे हाशिमी, मोहसिन रजाई और अब्दुल नासिर हिम्मती की किस्मत का फैसला मत पेटियों में बंद हो जाएगा। ईरान में कुल वोटरों की संख्या 5,93,10,307 है, जिनमें से 13,92,148 वो युवा हैं जो पहली बार अपने मताधिकार का इस्तेमाल कर रहे हैं। विदेश मंत्री जरीफ ने यूरोपीय संघ के विदेशी मामलों के प्रभारी से मुलाकात में ईरान पर लगे अमरीका के भी प्रतिबंधों को हटाए जाने और परमाणु समझौते पर दोबारा वार्ता की संभावना न होने पर बल देते हुए आशा जताई है कि वियना वार्ता परिणामदायक होगी। जरीफ ने शुक्रवार को अंतालिया डिप्लोमेसी असेंबली की बैठक के अवसर पर जोसेफ बोरेल से मुलाकात की। इस मुलाकात में उन्होंने वियना में ईरान व गुट 4-1 के बीच जारी वार्ता की अंतिम स्थिति की समीक्षा की और एक बार फिर अमरीकी प्रतिबंध हटाए जाने और परमाणु समझौते पर दोबारा वार्ता न करने के ईरान के रुख पर बल दिया। उन्होंने ट्रंप के सत्ताकाल में अमरीका की वादा खिलाफी के बारे में ईरानी जनता के कटु अनुभव की तरफ इशारा करते हुए कहा, आशा जताई कि इस समय वियना में जो वार्ता हो रही है वो परिणामदायक सिद्ध होगी। ईरान के विदेश मंत्रालय के प्रवक्ता ने फारस खाड़ी सहयोग परिषद के ईरान विरोधी आरोपों को निराधार बताते हुए उन्हें सिरे से खारिज कर दिया है। ईरान के विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे का कहना था कि फारस की खाड़ी सहयोग परिषद को उसके कुछ सदस्यों द्वारा बंधक बना लिया गया है। उन्होंने पत्रकारों से बात करते हुए ईरान के परमाणु कार्यक्रम के बारे में परिषद के हालिया बयान को खारिज करते हुए कहा, व्यवहारिक रूप से फारस की खाड़ी सहयोग परिषद को उसके कुछ सदस्यों ने बंधक बना रखा है। उन्होंने ईरान को लेकर परिषद की दोहरी नीतियों के लिए उसकी निंदा की, जो एक ओर ईरान के साथ संबंधों को बेहतर बनाने का दावा करती है और दूसरी तरफ इस्लामी गणतंत्र के खिलाफ निराधार दावे करती है। यमन के अंसारुल्लाह जनांदोलन के एक वरिष्ठ नेता का कहना है कि अल कुद्स स्थित पवित्र धार्मिक स्थलों की रक्षा के लिए भविष्य में इसराइल के खिलाफ किसी भी अभियान में उनके आंदोलन की अहम भूमिका होगी। लेबनान के अल मयादीन टीवी चैनल से बात करते हुए अब्दुल वहाब अल महबशी ने कहा, इसराइल के साथ किसी भी नए टकराव की स्थिति में अल कुद्स की रक्षा के लिए उनका आंदोलन नए समीकरणों का हिस्सा होगा। इससे पहले 3 जून को अंसारुल्लाह के नेता अब्दुल मलिक अल हौसी ने कहा था कि यमन अल कुद्स समीकरण का हिस्सा है और वो ज़ायनी शासन के खिलाफ संघर्ष में सक्रिय भूमिका निभाएगा। अंसारुल्लाह के प्रमुख ने क्षेत्रीय प्रतिरोध के समर्थन के लिए ईरान की भी प्रशंसा की थी। फिलिस्तीन के प्रतिरोधकर्ता बलों ने जोर देकर कहा है कि ज़ायनी गजा पट्टी पर हमला करके अपने सिपाहियों का हौसला बढ़ाने और छोटी ही सी सही कोई सफलता हासिल करने की कोशिश में हैं। फिलिस्तीनी प्रतिरोध की समितियों के सूचना केंद्र के प्रमुख मोहम्मद अल बरीम ने कहा कि ज़ायनी शासन फिलिस्तीनी प्रतिरोध को आजमा चुका है। उन्होंने बुधवार की रात गजा पर ज़ायनी शासन के हमलों पर प्रतिक्रिया जताते हुए कहा कि हम कभी भी इस बात की इजाजत नहीं देंगे कि कोई नया समीकरण वजूद में आए और इस हमले का जवाब जरूर दिया जाएगा। اس بیچ فلسطین کے جن پرتیرودھ آندولن کے میڈیا پربھاری محمد دوائری نے کہا ہے کہ یہ پرتیرودھ ہے جو طے کرے گا کہ جنگ کس طرح، کہاں اور کس سمے شروع ہوگی۔ انہوں نے کہا کہ زائنی شاسن کسی نہ کسی طرح کوئی وجے حاصل کرنے کی کوشش میں ہے تاکہ اپنے سپاہیوں کا حوصلہ بڑھا سکے۔ انہوں نے کہا کہ اس طرح کے حملے کر کے زائنی شاسن اپنی پراجے کے چتر کو بدلنا چاہتا ہے۔ دوائری نے بتایا کہ پرتیرودھ کرتا گٹوں کا سنیکت وار روم پوری طرح سے سکریہ ہے اور زائنیوں کی کسی بھی طرح کی مورکھتا کا جواب دینے کے لیے ہر دم تیار ہے۔ بھارت کے سروچ نیالے نے ہائی کورٹ دوارا دلی دنگوں کے معاملے میں تین آروپی چھاتر کاریکرتاؤں کو ضمانت دینے کے آدیش کو باقی رکھا ہے۔ نیالے نے شکروار کو دلی دنگوں کے معاملے میں تین آروپیوں کو ضمانت دیے جانے کے اچھ نیالے کے فیصلے کے خلاف دلی پولیس کی یاچکا پر سنوائی کی۔ کورٹ نے دلی پولیس کی یاچکا پر نتاشا نروال، دیوانگنا کلیتا اور آصف تنہا کو نوٹس جاری کیا لیکن ہائی کورٹ کے فیصلے پر روک لگانے سے انکار کر دیا۔ سپریم کورٹ نے کہا کہ فی الحال ہائی کورٹ کے اس آدیش کا حوالہ دے کر دیش کے کسی نیالے میں کوئی یو اے پی اے آروپی راحت نہیں مانگ سکے گا۔ معاملے کی اگلی سنوائی 4 ہفتے بعد کی جائے گی۔ روس کے راشٹرپتی ولادیمیر پوتین نے امریکہ کے ساتھ سمبندوں کو بہتر بنانے کی اچھا پرکٹ کرتے ہوئے اسے امریکی سرکار کی اچھا سے سشرط کر دیا ہے۔ روسی راشٹرپتی کا یہ بیان 16 جون کو جنیوا میں امریکی راشٹرپتی جو بائیڈن سے ان کی ملاقات کے بعد سامنے آیا ہے۔ دونوں نیتاؤں نے شیت یدھ کی سماپتی کے بعد امریکہ و روس کے سمبندوں میں بڑھتے ہوئے تناؤ کو کم کرنے کے لیے ملاقات کی تھی جسے کسی حد تک دوستانہ بتایا گیا تھا۔ پوتین نے ٹی وی سے پرسارت ہونے والے اپنے بیان میں امریکی سرکار کے ساتھ وارتا جاری رکھنے کی بات کہی۔ انہوں نے کہا کہ اگر امریکہ تیار ہے تو روس بھی اس کے ساتھ سمبندوں کی بہتری کے لیے آگے بھی وارتا کرنے کو تیار ہے۔ اور اسی کے ساتھ ریڈیو تہران سے انتراشٹریہ سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
دوستوں، میں ہوں روش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کاریکرم میں۔ آج کے کاریکرم میں ہم سب سے پہلے بات کریں گے اسلامی گڑتنتر ایران میں جاری متدان کی۔
بسم اللہ الرحمن الرحیم۔ روز انتخابات روز ملت ایران است۔
اور پھر بات کریں گے ایران کے 13ویں راشٹرپتی پد کے چناؤ کے لیے دنیا کے کونے کونے میں ہو رہی ووٹنگ کے بارے میں۔
من برای کشورم خیلی مهمه۔
اور پھر چرچا کریں گے ایران کے راشٹرپتی پد کے لیے بھارت کے وبھن شہروں میں ہوئے متدان کے بارے میں۔
و ما که امروز در ہندوستان هستیم۔
اور انت میں چلیں گے کشمیر، جہاں پورو اپ مکھ منتری عمر عبداللہ نے بھارت سرکار سے کشمیر کے ادھیکاروں کو واپس کرنے کی مانگ کی ہے۔
جموں کشمیر میں وپکشی دل نیشنل کانفرنس نے نئی دہلی پر بل دیا ہے کہ
تو دوستوں، سب سے پہلے بات کرتے ہیں ایران میں راشٹرپتی پد کے لیے جاری متدان کی۔ آج صبح صبح سب سے پہلے اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی نے متدان کیا اور دیش کی جنتا سے بھاری سنکھیا میں ووٹنگ میں بھاگ لینے کی ایک بار پھر اپیل کی۔ اس سمبندھ میں وستار سے ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی سید میسم۔
18 جون شکروار کے دن کا سورج جیسے ہی ادے ہوا ایران میں ایک الگ ہی صبح لے کر آیا۔ ایران کی جنتا صبح سے ہی دیش کے 13ویں راشٹرپتی پد کے چناؤ کے لیے متدان میں بھاگ لینے کے لیے تیاری میں جٹ گئی۔ گھڑی کی سوئی جیسے ہی 7 پر پہنچی متدان کا سمے آرمبھ ہو گیا اور سب سے پہلے اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی نے اپنے متادھیکار کا پریوگ کرتے ہوئے متدان پیٹیوں میں اپنا ووٹ ڈالا۔ جیسے ہی انہوں نے متدان پیٹی میں اپنا ووٹ ڈالا، ویسے ہی پیغمبر اسلام اور ان کے پریجنوں پر صلوات بھیجے جانے کی آوازیں سنی جانے لگیں۔
اللہم صل علی محمد عجل۔
اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی نے ووٹ کرنے کے بعد وہاں موجود پترکاروں کو سمبودھت کرتے ہوئے کہا،
بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، والصلاۃ والسلام علی محمد و آل الطاہرین۔ روز انتخابات روز ملت ایران است۔
انہوں نے چناؤ کے دن کو ایران کا راشٹریہ دیوس قرار دیتے ہوئے کہا کہ آج لوگ مرد میدان ہیں، کیونکہ وہ اپنے متادھیکار کا پریوگ کر کے آنے والے ورشوں کے لیے دیش کی بنیادی ذمہ داریوں کا نردھارن کریں گے۔ اسلامی کرانتی کے سروچ نیتا نے تہران استھت امام خمینی حسینیہ میں 110 موبائل پولنگ بوتھ پر اپنا ووٹ مت پیٹی میں ڈالنے کے بعد پترکاروں سے بات کرتے ہوئے کہا،
امروز میداندار و صحنہ گردان اصلی مردم ہیں۔
آج کا دن جنتا کا دن ہے۔ آج رات تک ایران کے لوگ اپنے متادھیکار کا استعمال کر کے ایران کے بھاوی بھوشیہ کے نرماڑ میں اپنی بھومیکا نبھائیں گے۔ ان کا ووٹ آنے والے کئی ورشوں کے لیے ایران کے بھوشیہ کا نردھارن کرے گا۔ اسی وجہ سے سبھی کو اس راشٹریہ پریکشن اور امتحان میں بھاگ لینا چاہیے۔ ایران کی اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ خامنائی نے بل دے کر کہا کہ نشچت روپ سے ایک ووٹ کا بھی مہتو ہے، کیونکہ ایک ایک ووٹ کر کے ہی کروڑوں لوگوں کا مت بنتا ہے۔
یک رائے ہم مهم ہے، هیچ کس نگه حالا من با یک رائے من چه اتفاقی خواهد افتاد۔
انہوں نے کہا کہ ہم اس لیے بار بار لوگوں سے متادھیکار کے استعمال کی اپیل کر رہے ہیں، کیونکہ اس کا سب سے پہلا اثر خود لوگوں پر پڑتا ہے۔ حالانکہ لوگوں کی اپستھتی سے انتراشٹریہ استر پر اسلامی گڑتنتر کی ساکھ بڑھتی ہے۔ ورشٹھ نیتا دوارا ووٹ کاسٹ کرنے کے بعد ایران سہیت دنیا کے درجنوں دیشوں میں ایران کے 13ویں راشٹرپتی پد کے لیے متدان شروع ہو گیا، اور زیادہ تر متدان کیندروں پر بھاری بھیڑ دیکھنے کو مل رہی ہے۔ اس بیچ ایران کے راشٹرپتی حسن روحانی نے بھی شکروار کی صبح ہی تہران میں اپنے متادھیکار کا استعمال کیا اور وبھن پولنگ بوتھوں پر پہنچ کر چناوی پرکریا کا جائزہ لیا۔
تبریک میگیم بے ملت بزرگ ایران بخاطر اجرای انتخابات در روز مشخص بدون هیچ گونه تاخیری۔
راشٹرپتی روحانی نے لوگوں سے اپیل کی ہے کہ چناؤ میں بڑھ چڑھ کر بھاگ لیں اور راشٹر کے خلاف دشمنوں کی سازشوں پر پانی پھیر دیں۔ غور طلب ہے کہ ایران میں 18 جون کو 13ویں راشٹرپتی چناؤ کے ساتھ ساتھ نگر اور گرام پریشدوں تتھا سپریم لیڈر کا چین کرنے والے وشیشجوں کی پریشد کے اپ چناؤ کے لیے ووٹ ڈالے جا رہے ہیں۔ ایران میں کل ووٹروں کی سنکھیا 5,93,10,307 ہے، جن میں سے 13,92,148 وہ یوا ہیں جو پہلی بار اپنے متادھیکار کا استعمال کر سکیں گے۔ استھانیہ سمے کے انوسار ووٹنگ صبح 7 بجے سے شروع ہوئی، جو کورونا پروٹوکول کے تحت رات 12 بجے تک جاری رہے گی، جسے ضرورت پڑنے پر 2 گھنٹے کے لیے بڑھایا جا سکتا ہے۔
اور اب بات کرتے ہیں ایران کے 13ویں راشٹرپتی پد کے چناؤ کی۔ نہ کیول ایران بلکہ پوری دنیا میں دھوم مچی ہوئی ہے۔ دنیا کے 133 دیشوں میں ودیشوں میں رہنے والے ایرانی ناگرک اپنے اپنے متادھیکاروں کا پریوگ کر رہے ہیں۔ اس بارے میں ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی حسن عباس۔
اسلامی گنتنتر ایران میں جاری 13ویں راشٹرپتی پد کے چناؤ کے متدان میں جہاں پورے ایران میں عام جنتا کے بیچ بھاری جوش دیکھنے کو مل رہا ہے، وہیں ایران کے چناؤ کی دھمک پوری دنیا میں بھی سنائی دے رہی ہے۔ امریکہ میں رہنے والے ایرانی ناگرکوں کے بیچ متدان میں بھاری اتساہ دیکھنے کو مل رہا ہے۔ وہیں بھارت کی راجدھانی دلی سمیت کئی راجیوں میں متدان کے لیے لمبی لمبی لائنوں کو دیکھا گیا۔ وہاں موجود IRIB کے سنواددات حسن عبد الملکی نے اپنی رپورٹ میں بتایا ہے کہ بھارت میں رہنے والے ایرانی ناگرکوں اور پڑھائی کر رہے چھاتروں کے لیے 7 متدان کیندر بنائے گئے ہیں جہاں صبح سے ہی ووٹنگ میں بھاگ لینے والوں کی لمبی لائنیں لگی ہوئی ہیں۔ اسی طرح ایران کے پڑوسی دیش عراق کی راجدھانی بغداد سمیت کئی پرانتوں میں ایران کے 13ویں راشٹرپتی پد کے چناؤ کی ووٹنگ کے لیے متدان کیندر بنائے گئے ہیں جہاں عراق میں رہنے والے ایرانی بھاری سنکھیا میں پہنچ کر اپنے اپنے متادھکار کا استعمال کر رہے ہیں۔
من برای کشورم خیلی مهمه۔
متدان میں بھاگ لینے والی ایک مہیلا کا کہنا ہے کہ ہم اپنے دیش کے لیے متدان کر رہے ہیں۔
از مردم شریف ایران که صدای ما رو میشنون یا تصویر من خواهش میکنم که انشاءاللہ۔
ووٹنگ کے لیے پہنچے ایک ویکتی نے کہا کہ ہم دیش کی جنتا سے اپیل کرتے ہیں کہ زیادہ سے زیادہ سنکھیا میں متدان میں بھاگ لے۔
واقعا ایرانی هایی که و واجد این شرایط برای رای دادن۔
وہیں متدان میں بھاگ لینے والے ایک انیہ ایرانی ناگرک کا کہنا ہے کہ عراق کے وبھن شہروں میں رہنے والے ایرانی متدان کے لیے کافی اتساہت ہیں اور یہی کارن ہے کہ اتنی بڑی سنکھیا میں لوگ متدان کیندروں پر پہنچ کر اپنے متادھکار کا پریوگ کر رہے ہیں۔ غور طلب ہے کہ اسلامی گنتنتر ایران کے سمویدھان میں ہر ناگرک کے متادھکار کو سنشچت بنایا گیا ہے۔ یہی کارن ہے کہ آج دنیا اس بات کی ساکشی ہے کہ وشو کے کونے کونے میں موجود ایرانی ناگرکوں کے متدان کے لیے ویوستھا کی گئی ہے۔ چین، روس، جاپان، پاکستان، افغانستان، سیریا سمیت دنیا کے 133 دیشوں میں متدان کیندر بنائے گئے ہیں تاکہ وہاں موجود ایک ایک ایرانی اپنے متادھکار کا پریوگ کر سکے اور راشٹر کے نرمان میں بھاگیدار رہے۔
اور اب رخ کرتے ہیں بھارت کا اور بات کرتے ہیں بھارت کی راجدھانی دلی سہیت کئی راجیوں میں ایران کے راشٹرپتی پد کے چناؤ کے لیے ووٹنگ ہوئی جس میں بھاری سنکھیا میں بھارت میں رہنے والے ایرانی ناگرکوں اور چھاتروں نے بھاگ لیا۔ اس بارے میں اور ادھک جانکاری دے رہے ہیں دلی سے ہمارے سنواددتا شمشاد کاظمی۔
اسلامی گڑتنتر ایران کا آج 13ویں اور 1400 ہجری شمسی کا پہلا راشٹرپتی چناؤ سمپن ہوا جس کے لیے متدان میں بھارت میں رہ رہے ایرانی متداتاؤں نے بھی اپنے متادھکار کا پریوگ کیا۔ ایرانی کوٹنیتیگیوں، ان کے پریوار کے سدسیوں، ویپاریوں اور دلی استھت ایرانی چھاتروں ایوم چھاتراؤں نے متدان میں بھاگ لیا جس کے لیے دلی میں ایرانی سنسکرتک کیندر کے اترکت بھارت کے विभिन्न नगरों में स्थित ईरानी वाणिज्य दूतावासों में मतदान केंद्र बनाए गए थे। दिल्ली में तैनात ईरानी राजदूत डॉक्टर अली चिगिनी ने कहा कि दिल्ली के अतिरिक्त मुंबई, बेंगलुरु, हैदराबाद और पुणे में स्थित ईरानी वाणिज्य दूतावासों में ईरानी नागरिकों ने अपना राष्ट्रीय भविष्य तय करने के लिए काफी बढ़ चढ़कर मतदान में भाग लिया। उन्होंने कहा कि वैश्विक महामारी कोरोना वायरस के कारण बहुत से ईरानी वापस नहीं आए हैं, लेकिन फिर भी जो यहां हैं उनमें काफी जोश उत्साह देखा गया। इस्लामिक क्रांति के सर्वोच्च नेता के प्रतिनिधि हुज्जतुल इस्लाम मेहदी मेदवीपुर, ईरानी राजदूत अली चिगिनी और ईरानी सांस्कृतिक केंद्र के प्रमुख डॉक्टर रब्बानी ने भी अपने मताधिकार का प्रयोग किया।
در اینجا خب طبیعتاً ایرانیانی که مقیم هستند، دانشجویان عزیز،
حجت الاسلام مهدی مدوی پور نے کہا کہ چناؤ بھی ایک راشٹریہ کرتویہ ہے جو دیش اور اسلامی گڑتنتر ویوستھا کے بھوشیہ پر پربھاؤ ڈالتا ہے اور ہر ووٹ دیش کے بھوشیہ کی روپرکھا طے کرنے میں کافی مہتو رکھتا ہے۔ لوکتانترک ویوستھا میں متادھکار جنتا کو ملی ایک مضبوط شکتی ہے جس سے دیش کی بھاوی سرکار گٹھت کی جاتی ہے۔ ایران کا راشٹرپتی چناؤ ایسے سمے میں ہو رہا ہے جب ایران سہیت پورا وشو کورونا سے پربھاوت رہا ہے، لیکن اس سے متداتاؤں کا منوبل پربھاوت نہیں ہوا ہے۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
اور اب چلتے ہیں بھارت پرشاست کشمیر اور بات کرتے ہیں نیشنل کانفرنس کے اپادھیکش اور پورو مکھ منتری عمر عبداللہ کے تازہ بیان کی۔ उमर अब्दुल्ला ने मोदी सरकार से कश्मीर के अधिकारों को वापस देने की मांग की है। इस बारे में विस्तार से जानकारी दे रहे हैं श्रीनगर से हमारे संवाददाता सिप्ते मोहम्मद हसन।
जम्मू कश्मीर में विपक्षी दल नेशनल कॉन्फ्रेंस ने नई दिल्ली पर बल दिया है कि वो 5 अगस्त को छीने गए हकूक फौरी तौर पर वापस करें। श्रीनगर में एक वर्चुअल मीटिंग के दौरान पार्टी के उपाध्यक्ष उमर अब्दुल्ला ने कहा कि मेरा ये मानना है कि नई दिल्ली ने जो पॉलिसियां कश्मीर के हवाले से इख्तियार की है उसका कोई फायदा नहीं हुआ और अगर लोगों के दिल जीतने हैं तो यहां पर ऑटोनॉमी को बहाल करना होगा। उन्होंने कहा कि जो हकूक हमारे छीने गए हैं उन्हें तुरंत बहाल करने की जरूरत है और हम ये बात बताना चाहते हैं कि हमारी पार्टी ने जो नीति अपनाई है आज भी हम उस पर फर्म कायम है और तब तक हम अपना अभियान जारी रखेंगे जब तक न कश्मीर को अपने हुकूक वापस मिलते हैं। इस बीच जम्मू कश्मीर में पेट्रोलियम और दीगर एशिया में बढ़ोतरी के बाद लोगों ने केंद्र सरकार पर बल दिया है कि वो फ्यूल की कीमत कम करें। इस हवाले से कई लोगों ने पत्रकारों के साथ वार्ता करते हुए कहा,
मैं ये कहना चाहूंगी कि इट्स वेरी डिफिकल्ट फॉर द मिडिल पीपल टू सर्वाइव इन कोरोना। Actually, this is, I request the government to please low down the prices of diesel or petrol and the fuel also. And for the poor people, it's very difficult to survive.
इधर जम्मू कश्मीर में कोरोना वायरस के जो केसेस हैं उसमें अब कमी आनी शुरू हो गई है और जम्मू कश्मीर प्रशासन ने ये भी कहा है कि ये वैक्सीनेशन का लाभ है। जम्मू कश्मीर प्रशासन का कहना है कि 45 वर्ष से ज्यादा लोगों को अब कंप्लीट वैक्सीनेशन कर दी गई है और बहुत जल्द तमाम जिलों में तमाम लोगों को वैक्सीनेट किया जाएगा। प्रशासन ने लोगों पर बल दिया कि वो फौरी तौर पर अपने आप को वैक्सीनेट करें। इस हवाले से श्रीनगर के डीएम ने पत्रकारों के साथ वार्ता करते हुए कहा,
जिस तरीके से हर जगह पॉजिटिविटी रेट ड्रॉप हो रहा है, डिक्लाइन हो रहा है, उसी तरीके से श्रीनगर जिले में भी पॉजिटिविटी रेट लगातार गिर रहा है और आज 129 पॉजिटिव केसेस आए हैं। पॉजिटिविटी रेट पहली बार 5% से नीचे उतरा है और रिकवरी रेट अगर हम देखें 96% से ऊपर पहुंच गया है रिकवरी रेट। टोटल पॉजिटिव केसेस आज तक श्रीनगर जिले में 68,521 रहे हैं।
इस बीच जम्मू कश्मीर में हिंसक घटनाओं का क्रम भी जारी है। कल शाम श्रीनगर के एक निकटवर्ती क्षेत्र ईदगाह में अलगाववादी छापामारों के एक आक्रमण में एक पुलिसकर्मी हताहत हुआ है, जिसकी अगरचे अभी तक किसी ने जिम्मेदारी कबूल नहीं की है परंतु प्रशासन का कहना है कि इसमें अलगाववादी छापामारों का हाथ है और वो आरोपियों को ढूंढ निकालने के लिए एक बड़ा ऑपरेशन आरंभ करने वाले हैं। सिप्ती मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
दोस्तों, इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं समाप्त होता है। ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, हमारी आज की सभा का अंतिम कार्यक्रम होगा विज्ञान की डगर, लेकिन उससे पहले प्रस्तुत है कार्यक्रम पत्र संसार।
पत्र संसार। दोस्तों, कार्यक्रम पत्र संसार में आपका स्वागत है। अपनी दीदी मरियम मेहर दादी और भैया अहमद अब्बास का सलाम स्वीकार कीजिए।
तो हमें आशा है कि आप जहां कहीं भी होंगे सकुशल होंगे और कार्यक्रम पत्र संसार सुनने के लिए तैयार होंगे। और आज भी दीदी बहुत सारे
जी, वैसे अगर हमें समय मिले तो हम ज्यादा से ज्यादा पत्र शामिल कर सकते हैं, लेकिन हम लोगों का जो पैटर्न है उसमें हम ये काम नहीं कर सकते। फिर भी कोशिश तो यही रहेगी
कि ज्यादा से ज्यादा शामिल
हो जाए। तो सबसे पहले हमारे ये श्रोता हैं दुर्गेश नागनपुरे, मध्य प्रदेश से हैं, खंडवा मध्य प्रदेश से। इन्होंने लिखा है, इन्होंने थोड़े कुछ पंक्तियां लिखी है। लिखते हैं, समुद्र को उसका किनारा मुबारक, चांद को सितारा मुबारक, फूलों की उसकी खुशबू मुबारक, दिल को उसका दिलदार मुबारक, और आपको और आपके परिवार को ईद का त्योहार मुबारक। और
बहुत, आगे बहुत धन्यवाद। थोड़ा देर से आया
जी,
मध्य प्रदेश से उन्होंने اپنی جو پنکتیاں لکھی ہیں اس کی شروعات سمندر سے کی ہے
جی.
یہ بھی یہ ہے کہ ان کے
پھولوں سے بھی کی ہے, اپنے پھولوں کی خوشبو سے
اپنے ذہن میں اپنے من میں انہوں نے سمندر کی کلپنا کی ہوگی
جی.
بہت سندر ستھان ہے مدھیہ پردیش, بڑے اچھے استھل ہیں اس راجیہ میں, بڑا ایتیہاسک بھی ہے. بہت بہت آپ کا سواگت ہے کاریکرم پتر سنسار میں جی. آگے
ویسے بھیا انہوں نے لکھا ہے کہ شکروار کا پتر سنسار کاریکرم بہت اچھا لگا, ساتھ ہی آپ نے ایرانی سنسکرتی سے جڑی ایک خبر تھی رنگونیہ مسجد, اس کے بارے میں وستار سے بتایا, یہ معلومات ہمیں بہت اچھی لگی.
تو اچھی بات ہے, آج بھی مجھے لگتا ہے کہ آپ
آج بھی ہم آپ کو اچھے سے اچھے سنسکرتی خبر سنوائیں گے
جی.
تو اگلا ای میل ہے نیو دلی سے ترون سیٹھی کا, لکھتے ہیں کہ آپ کا سماچار اور راجنیتک معاملوں کا کاریکرم بہت ہی ورنناتمک اور جانکاری پورن تھا. ایک وشیش آوشیکتا ہے, ہر کسی کو یہ پتا ہے کہ کیسے ان دنوں میں کئی براڈ کاسٹ ہیں جو کہ ہندی اور دکشن افریقہ کے سبھی استھانوں پر سے پرسارت ہوتے ہیں. یہ ان لوگوں کی سوچنا ہے جو آپ کے آئی ٹی میں سے کوئی بھی نہیں ہیں, اور کرپیا انہیں اپنا ای میل دیں, لوگ آپ کے ساتھ بات چیت کر سکتے ہیں. جب میں آپ کو امریکہ سے آنے والے سمے میں مل جانے کے بارے میں بتاتا ہوں تو ہم اسے اور بھی بہتر سمجھیں گے کہ آپ اسے اور بہتر بنا سکتے ہیں. آگے لکھتے ہیں کہ میں کبھی بھی انٹرنیٹ ریڈیو کا شوقین نہیں تھا, اس کے بجائے شارٹ ویو میرا پہلا پیار رہا ہے, اور مجھے لگتا ہے کہ ریڈیو جنتا تک پہنچنے کا سب سے اچھا طریقہ اور مادھیم ہے. میں اس لاک ڈاؤن اودھی کے دوران آپ کو سنتا رہوں گا اور بعد میں بھی جاری رکھوں گا.
البتہ ہم کلپنا اور پرارتھنا کرتے ہیں, کامنا کرتے ہیں کہ یہ لاک ڈاؤن کا پیریڈ زیادہ لمبا نہ گزرے, چونکہ اس میں بہت ساری پریشانیاں بھی آ جاتی ہیں, اور جیسا کہ خبریں آ رہی ہیں اس کے حساب سے لاک ڈاؤن میں بھی ڈھیل دی جانے لگی ہے. بھارت میں حالات میں بہتری کی خبریں آ رہی ہیں جو کہ کافی خوشی کی بات ہے, آشا کی بات ہے. اور البتہ یہ بھی آپ سے انورودھ ہے کہ لاک ڈاؤن ختم ہو جانے کے بعد, سامانیہ جیون شروع ہو جانے کے بعد بھی ہم سے جڑے رہیے, پتر سنسار میں شامل ہوتے رہیے, اپنے وچار بھیجتے رہیے, کاریکرموں کے بارے میں اپنے سجھاؤ دیجیے. تو شروتاؤ, کارکرم پتر سنسار میں آگے بڑھتے ہیں, اور اب باری ہے
سنسکرتی سے جڑی ایک خبر کی
جی.
اور جیسے ابھی یہ سبھی کو پسند آ رہا ہے,
بہت اچھی بات ہے. دیکھیں کہ آپ آج کے لیے کیا لے کے آئیں
جی. سستان اور بلوچستان پرانت میں کل پوریگان دنیا کا ایک ماتر موجود برتنوں کا سنگرہالے ہے. مہیلا بلوچی کلاکاروں نے لگ بھگ 7000 ورشوں سے پیڑھی در پیڑھی مٹی کے برتنوں کی کلا کو سہج کر رکھا ہے. یہ مہیلائیں مٹی سے انوٹھی کلاکرتیاں بناتی ہیں جس نے انہیں دنیا بھر میں پرسدھی دلائی ہے. آج کل مٹی کے برتن بنانے والی مشینوں اور پہیوں کا اپیوگ کرنا بہت عام ہے, لیکن یہ بلوچی مہیلائیں بنا کسی اپکرن کا اپیوگ کیے مٹی کے برتنوں کا نرمان کرتی ہیں جو دنیا بھر میں پرسدھ ہیں. کلپورے ایک اوشدھیہ جڑی بوٹی کا نام ہے, اور کلپورے گان پاکستان کی سیما کے قریب دکشن پورو بلوچستان کے ایک گاؤں کا نام ہے. یہ گاؤں سرون شہر سے 25 کلومیٹر اور زاہدان سے 390 کلومیٹر دکشن میں استھت ہے. ان کلاکاروں دوارا بنائے گئے مٹی کے برتنوں کو کلپ پورے گن برتن کہا جاتا ہے. بلوچی مہیلائیں ٹیٹوک یا ٹٹوک نامک پتھروں کا اپیوگ کر کے برتنوں کو سجانے کے لیے اس کا اپیوگ کرتی ہیں. یہ پتھر جو عام طور پر کالا یا بھورا ہوتا ہے, ایک پرکار کا مینگنیز ہوتا ہے. مٹی کے برتن زیادہ تر کٹورے, اناج اسٹور کرنے کے لیے بڑے بڑے مٹی کے گھڑے اور کپ کے روپ میں ہوتے ہیں, اور ان میں سے لگ بھگ سبھی برتنوں پر ڈھکن ہوتے ہیں جنہیں ایک الگ برتن یا کٹورے کے روپ میں استعمال کیا جا سکتا ہے. اگست 2017 میں سنیوکت راشٹر شیشک ویگیانک اور سانسکرتک سنگٹن یونیسکو کے ملیاکن کرتاؤں نے ویشوک شمتاؤں کے لیے نامانکن کرنے کے لیے سب سے پہلا ایرانی گاؤں کے روپ میں اس کی سمبھاوناؤں کی جانچ کرنے کے لیے کل پورگن گاؤں میں پرویش کیا تھا, اور اس کے پشچات اس گاؤں کو انت میں اسی ورش ستمبر میں انتراشٹری ستر پر पंजीकृत किया गया था।
जी, इसमें बस मैं एक वाक्य ये जोड़ना चाहूंगा कि जिस क्षेत्र की और जिस क्षेत्र से जुड़ी ये सांस्कृतिक खबर है, यानी ईरान का सिस्तान और बलूचिस्तान प्रांत, ये प्रांत वही है जो पाकिस्तान के बलूचिस्तान से जुड़ा हुआ है, बीच में एक सीमा है। और थोड़ा सा और अतीत में अगर जाएं और अविभाजित भारत के इतिहास में पहुंचे, जब भारत का विभाजन नहीं हुआ था, तो हम ये कहेंगे कि ये अविभाजित भारत का पड़ोसी प्रांत है जहां के बारे में ये खबर थी।
तो फिर मुड़ते हैं दोस्तों की तरफ और कमेंट्स शामिल करते हैं।
जी बिल्कुल।
फिलिस्तीनी, क्षमा कीजिए, हमलावरों से मुकाबले का रास्ता प्रतिरोध है, इस पर राष्ट्रपति रूहानी के विचारों पर इन्होंने कमेंट किया है। मोहम्मद हुसैन अली लिखते हैं, मेरा पर्सनल दृष्टिकोण यह है कि प्रत्येक देश के पास अपने स्वयं के न्यूक्स वेपन के अधिकार होने चाहिए, जैसे पश्चिमी आतंकवादी राज्यों के पास हैं, क्योंकि देश का बचाव और सुरक्षा सिर्फ अमेरिका के हाथों में नहीं है।
बहुत संवेदनशील टिप्पणी है अली साहब की। होना ये चाहिए, कल्पना ये की जानी चाहिए कि न्यूक्लियर हथियार सारी दुनिया से मिट जाएं, क्योंकि न्यूक्लियर हथियार एक ऐसा हथियार है कि जब ये इस्तेमाल होता है तो गुनहगार बेगुनाह किसी को नहीं देखता, बल्कि एक तरफ से सारे लोगों का सफाया कर देता है। इस्लाम में इस तरह का हथियार इस्तेमाल करने की हरगिज़ इजाज़त नहीं है, जिसमें एक तरफ से सैनिक और असैनिक सब निशाना बने। यही वजह है कि ईरान और ईरान के सुप्रीम लीडर इस हथियार के निर्माण को, इसके रखरखाव को हराम मानते हैं, इसलिए कि इसमें हराम होने के दो पहलू हैं। एक तो जब इसके इस्तेमाल करने की बारी आती है तो ये इस्तेमाल होने की स्थिति में बेगुनाहों को भी बड़े पैमाने पर निशाना बनाता है, हिरोशिमा नागासाकी में इसके उदाहरण मौजूद हैं। और दूसरा पहलू ये है कि इसके रखरखाव पर बहुत ज़्यादा खर्च आता है। कुछ लोग ये भी कहते हैं कि इसे इस्तेमाल नहीं करना है बल्कि सिर्फ रखना है, तो रखने के लिए भी ऐसी चीज़ जिसे इस्तेमाल नहीं करना है उसके रखने पे भी अगर पैसे खर्च हो रहे हैं तो वो भी उचित नहीं है।
जी, भारत ने ईरान से तेल खरीदने में दिखाई दिलचस्पी, दो वजह से भारत की ईरान से तेल खरीदने में रुचि, इस पर अबू मेहदी लिखते हैं, यूरोप और भारत में रिफाइनरियों पर एक अच्छा कदम है, ये एक विन विन की स्थिति हो सकती है, जीत जीत के आधार पर व्यापार आयोजित करने के लिए ये बिल्कुल सही तरीका है जो सभी पार्टियों के लिए फायदेमंद है।
मैं पूरी बात स्पष्ट रूप से समझ नहीं पाया, लेकिन इतना है कि ये विन विन की जो बात करें, बहरहाल मैं इस पे टिप्पणी करूंगा कि भारत और ईरान के बीच व्यापार का जो सिलसिला है ये महत्वपूर्ण है और इसका एक लंबा इतिहास है, और हालिया वर्षों में, पिछले कुछ वर्षों को अगर छोड़ दिया जाए तो दोनों देश एक दूसरे के व्यापार में एक ख़ास हिस्सा रखते थे, एक दूसरे के मार्केट में एक उल्लेखनीय हिस्सा रखते थे। अमेरिका के दबाव की वजह से भारत दूर होता गया, ईरान के मार्केट का काफ़ी हिस्सा निकल गया भारत के हाथ से, और हम आशा करते हैं कि ये दोबारा शुरू हो, और हम जल्द ही एक कार्यक्रम भी इसके बारे में शुरू करने जा रहे हैं ईरान और भारत के संबंधों के बारे में। कार्यक्रम पत्र संसार जारी है और हम कमेंट्स के बाद अब पहुंचे हैं श्रोता के विचार के चरण में।
जी, तो ये हमारे बहुत ही अच्छे श्रोता हैं, पाकिस्तान से हैं ये, इनका नाम है रशीद नास।
मोहतरम रेडियो के दोस्तों, अस्सलामु अलैकुम, मैं रशीद नास, नाज रेडियो एंड इंटरनेट फैन क्लब फैसलाबाद से आपसे मुखातिब हूँ। सबसे पहले मेरी और मेरी क्लब की जानिब से बहुत बहुत मुबारक कबूल हो। अहदीस में हज़रत अली करमुल्लाह वजह का इरशाद मनकूल है कि जिस दिन हम से अल्लाह ताला और उसके रसूल की नाफरमानी का कोई काम सरजद ना हो, ہمارے لیے وہ عید کا دن ہے۔ ماہ رمضان میں ریڈیو ایران سے بہت اچھے پروگرام ترتیب دیے گئے، روزانہ کی بنیاد پر تلاوت قرآن اور نعت شریف کے ساتھ تازہ خبروں اور سیاسی تبصروں نے دنیا کے حالات سے آگاہ رکھا۔ میں تمام پیشکاروں کا شکریہ ادا کرتا ہوں اور ساتھ ریڈیو ایران کا بھی مشکور ہوں، وہ سال میں ہر مناسبت اور تہوار پر خصوصی پروگرام شامل کرتے ہیں۔ اسی طرح سامعین کے خطوط و پیغامات وائس میل کو شامل کر کے اتنی محبت اور چاشنی سے جواب دیتے ہیں، دل باغ باغ ہو جاتا ہے۔ بلکہ میں ریڈیو کے پورے سٹاف کو سلوٹ کرتا ہوں جو اس موذی بیماری کرونا میں مل کر پروگرام تیار کرتے ہیں، فلسطین میں مسلمانوں پر اسرائیلی حملے کی مذمت کرتے ہیں اور دعا کرتے ہیں کہ اللہ کریم اسرائیل کو تباہ و برباد کرے، آمین۔
تو دیدی، مجھے لگتا ہے کہ اب سمے ہمارے پاس زیادہ نہیں بچا ہے کہ آپ کوئی کمنٹ اس میں شامل کریں، بات چکے سمے ختم ہو جائے گا۔
پتے بتا دیتے ہیں،
پتے چلتے چلتے آپ بتا دیجیے۔
اور پہلے ہم سب سے انورودھ کرتے ہیں شروتاؤں سے، ہمارا واٹس ایپ پر ہمارا سمپرک نمبر نوٹ کر لیں تاکہ ہم سے سمپرک کریں اور ہمیں اپنی آواز کو ریکارڈ کر کے ہمیں بھیج دیں تاکہ ہم پتر سنسار میں شامل کر سکیں۔
جی
تو جی، واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 00989035065492 اور ویب سائٹ کا پتہ ہے parstoday.com/HI۔ جی، اور اسی کے ساتھ یہ سبھا یہیں پر سماپت ہوتی ہے۔ مریم مہردادی اور احمد عباس کو انومتی دیجیے، خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ وگیان کی ڈگر۔
دوستوں، کاریکرم وگیان کی ڈگر میں آپ کا سواگت ہے۔ سواتی اور محمد علی کمی کا سلام سویکار کریں۔ آج بھی ہم گیان وگیان کے کھیتر میں ایران کی کچھ سفلتاؤں اور سواستھ کے بارے میں کچھ تتھیوں سے آپ کو اوگت کروائیں گے۔
ایران کی نالج بیسڈ کمپنیوں نے وبھن کھیتروں میں کافی ترقی کی ہے اور کئی پرکار کی اپلبدھیاں ارجت کی ہیں۔ ایرانی شودھ کرتاؤں نے بایو ٹیکنالوجی کے آدھار پر ایک ایسی دوا بنائی ہے جو کڈنی کے پرتیروپن کے بعد استعمال کی جاتی ہے اور اس سے کڈنی کے فیل ہونے کا خطرہ کم ہوتا ہے۔ ایران میں بایو ٹیکنالوجی کے آدھار پر دوائیں بنانے کے کام میں گتی آئی ہے اور بہت سی اسمارٹ میڈیسن بنائی جا رہی ہے۔ ایران میں 75 کروڑ ڈالر مولیہ کی اس پرکار کی دوائیں بنائی جاتی ہیں۔ ایران میں کڈنی پرتیروپن کی جو دوا بنائی گئی ہے وہ ودیشی دوا کی تلنا میں 40% سستی ہے۔
इसी तरह ईरानी वैज्ञानिकों ने नए प्रकार की ईईजी मशीन बनाने में सफलता प्राप्त कर ली है। यह मशीन बनाने वाली नॉलेज बेस्ड कंपनी के महानिदेशक का कहना है कि यह जो मशीन है वह विदेशों में बनी मशीनों की तरह है और उसमें नॉइज बहुत कम होती है। इसके अलावा उसकी डिजाइनिंग ऐसी है कि उसे इधर उधर ले जाने में भी काफी आसान है। इन सब के साथ उसकी कीमत भी काफी कम है।
जहां तक क्वालिटी की बात है तो इस लिहाज से भी ईरान में बनी ईईजी मशीन को ईरान के स्वास्थ्य मंत्रालय ने लाइसेंस दिया है। इसी तरह इस मशीन को ISO CA 13485 तथा कनाडा हेल्थ का लाइसेंस भी मिला है। ईरान में बनाई जाने वाली नई ईईजी मशीन की एक अन्य विशेषता एम्पेडेंस चेकिंग है, जिसकी वजह से इस्तेमाल करने वाला सिग्नल से पहले ही इलेक्ट्रोड की पोजिशन को चेक कर सकता है। मशीन को ऐसा बनाया गया कि इस्तेमाल करने वाला अपनी मर्जी के मुताबिक उसकी रिपोर्ट तैयार कर सकता है। इस मशीन के नए मॉडल में 32 चैनल तक सिग्नल रिकॉर्ड किए जा सकते हैं। मशीन का सॉफ्टवेयर भी ऐसा है कि उसकी मदद से इस्तेमाल करने वाला उसे पर्सनलाइज्ड कर सकता है।
वैज्ञानिकों ने एक ऐसा फिल्टर बना लिया है जो हर प्रकार के गंदे पानी को साफ कर सकता है। इस फिल्टर को पानी की बोतल में डालने के बाद पानी के 99.9% बैक्टीरिया और वायरस खत्म हो जाते हैं और यह यात्रा और पर्वतारोहण के लिए बहुत ही अच्छी चीज है।
कई वर्षों से ये कहा जा रहा है कि ऐसी पोशाक बनाई जा रही है जो इंसान के शरीर को सर्दी और गर्मी के हिसाब से ठंडा या गर्म रख सकती है। पुर्तगाल के वैज्ञानिकों ने ऐसे नैनो कैप्सूल बनाए हैं जो कपड़े से चिपक जाते हैं और मौसम के हिसाब से उसे ठंडा या गर्म रखते हैं। ये कैप्सूल गर्मी छोड़ते हैं और उन्हें हमेशा के लिए कपड़े से चिपकाया जा सकता है।
यह नैनो कैप्सूल इंसान के बाल से कई हजार गुना छोटे होते हैं और इन्हें स्टार्च और मोम की तरह के एक पदार्थ से बनाया जाता है। ये वास्तव में मानव शरीर में पसीने की जो प्रक्रिया है उसी तरह काम करते हैं। इस शैली में शरीर की त्वचा पर पसीने की बूंदें शरीर की गर्मी को कम करती है और भाप बन जाती है। मोम को इस तरह से बनाया गया है कि वह शरीर का तापमान बढ़ने की दिशा में पिघल जाती है। इस तरह से गर्मी कपड़े में बनी रहती है और कपड़ा पहनने वाला गर्म रहता है, लेकिन जब ठंडी लगती है तो मोम की गर्मी निकल जाती है और वह जम जाती है। वैज्ञानिकों के अनुसार इस प्रकार की पोशाक बच्चों और बूढ़ों के लिए काफी लाभदायक होगी जो अपने शरीर का तापमान काबू में नहीं रख पाते हैं।
बात जब ठंडे और गर्म पोशाक की चली है तो पिछले प्रोग्राम की उस चर्चा को आगे बढ़ाते हैं जिसमें हमने सर्दी जुकाम पर बात की थी। सर्दी जुकाम प्रायः जाड़ों में होता है। सर्दी जुकाम की सबसे बुरी हालत इन्फ्लुएंजा है, जिसका वायरस आमतौर पर नाक से शरीर में दाखिल होता है। हालांकि नाक के भीतर शरीर की सुरक्षा की जटिल व्यवस्था है, लेकिन सर्दी की वजह से नाक का भीतरी हिस्सा सूख जाता है, जिसकी वजह से वायरस अधिक समय तक वहां रहकर शरीर में घुसने की राह निकाल लेता है। इसी तरह जाड़े के मौसम में धूप में कमी की वजह से शरीर में विटामिन डी की कमी भी हो जाती है, जो एंटीबैक्टीरियल मॉलिक्यूल्स को बनाने में महत्वपूर्ण भूमिका रखती है। इसीलिए बहुत से विशेषज्ञों का मानना है कि जाड़ों में विटामिन डी के सेवन से इन्फ्लुएंजा से बचा जा सकता है। हालांकि हालिया अध्ययनों में ये पता चला है कि भारी मात्रा में विटामिन डी की गोलियां लेने से कोई खास फर्क नहीं पड़ता।
सर्दी जुकाम तो सबको होता है, लेकिन सवाल यह है कि सर्दी में हो जाने की दशा में डॉक्टर के पास कब जाना चाहिए। विशेषज्ञों के अनुसार अगर सर्दी 10 दिनों तक जारी रहे, कान में दर्द होने लगे और नाक से पीले रंग का पदार्थ निकलने लगे, या फिर चेहरे और माथे में दर्द होने लगे, बुखार चढ़ जाए और आवाज बैठ जाए, गले में जलन हो या खांसी आने लगे, तो इन सब दशाओं में डॉक्टर के पास जाना जरूरी हो जाता है। लेकिन बच्चों की स्थिति अलग है। बच्चों को अगर 3 दिन तक बुखार आए, उल्टी होने लगे या पेट में दर्द हो या बहुत अधिक नींद आने लगे, सिर में दर्द होने लगे या सांस लेने में तकलीफ हो और भूख कम लगे, तो उन्हें तत्काल रूप से डॉक्टर के पास ले जाना चाहिए।
सर्दी का वायरस चूंकि रूप बदलता रहता है, इसलिए एक व्यक्ति को बार बार सर्दी हो सकती है, और चूंकि इसका कोई इलाज नहीं है और न ही कोई वैक्सीन है, इसलिए उससे बचाव और सतर्कता ही सबसे अच्छा रास्ता है, क्योंकि हमेशा यह कहा जाता है कि उपचार से बेहतर बचाव है। सर्दी से बचने का सबसे अच्छा उपाय यह है कि सर्दी के ज़माने में जब बहुत से लोगों को जुकाम हुआ रहता है, हाथ बार बार धोया जाए और जिन्हें जुकाम हुआ हो उनसे दूर रहा जाए। जुकाम का वायरस विभिन्न चीज़ों पर 3 घंटे तक जीवित रहता है, इसलिए सतर्कता ज़रूरी है, लेकिन यह ध्यान रखना चाहिए कि किसी भी वायरस से बचने के लिए सतर्कता इतनी अधिक ना हो जाए कि वो खुद और दूसरों की परेशानी का कारण बन जाए।
जैसा कि हमने बताया, जुकाम का वायरस अधिकतर नाक के रास्ते से शरीर में जाता है, और वह भी इसीलिए क्योंकि सर्दी की वजह से नाक का भीतरी हिस्सा सूखा रहता है। इसलिए सर्दी जुकाम से बचने के लिए यह जरूरी है कि घर के भीतर भाप बनाने की मशीन हो, जिससे घर के भीतर आर्द्रता पर्याप्त स्तर तक रहे और नाक का भीतरी भाग सूखने ना पाए। इसी तरह सर्दी जुकाम से बचने के लिए पानी अधिक पीना चाहिए और सूप आदि को हर रोज खाने में शामिल करना चाहिए।
जुकाम से बचने के लिए सही खान पान भी जरूरी है। कहते हैं तिल, सूर्यमुखी और कद्दू का बीज खाने से जुकाम से बचाव होता है, क्योंकि इन चीजों में ओमेगा-3 होता है जो जुकाम के वायरस से लड़ने में शरीर की मदद करता है। इसी तरह विटामिन सी भी जुकाम के प्रभाव को कम करने में सहायक सिद्ध होता है। विटामिन भी साग सब्जियों, मौसम्बी, संतरे, शिमला मिर्च, गोभी, आलू और नींबू आदि में प्रचुर मात्रा में होती है। सर्दी जुकाम में ये बात खास तौर पर याद रखना चाहिए कि कभी भी खुद से एंटीबायोटिक दवाएं नहीं लेनी चाहिए।
चलते चलते दोस्तों आपको ये भी बता दें कि कैलिफोर्निया यूनिवर्सिटी के वैज्ञानिकों ने बताया था कि उन्होंने जुकाम के वायरस को प्रभावहीन बनाने का रास्ता खोज लिया है। इन वैज्ञानिकों ने शरीर में उस प्रोटीन के उत्पादन को रोकने में सफलता प्राप्त कर ली है जो जुकाम का कारण बनती है। अलबत्ता यह प्रयोग चूहों पर सफल रहा है। तो दोस्तों, इसी के साथ हमारा आज का कार्यक्रम समाप्त होता है। इजाजत दें।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओं, अभी आप साप्ताहिक कार्यक्रम विज्ञान की डगर सुन रहे थे। हमारा ये प्रसारण शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर प्रसारित किया जा रहा था। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों और प्रतिक्रियाओं से हमें अवश्य अवगत करवाइएगा, जिसके लिए हमारा ईमेल एड्रेस है hindi@wsirib.ir। तो दोस्तों, इसी के साथ हमारी ये सभा यहीं पर समाप्त होती है। हसन अब्बास और साथियों को अनुमति दीजिए। खुदा हाफिज़।